نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم شفاعت کا بیان میں سے آج اگلا ٹاپک شروع کریں گے. ابھی تک ہم نے ایک چیپٹر کیا ہے, آج چیپٹر نمبر دو ہے الشفاعت حق, شفاعت برحق ہے. یہ بہت ہی اہم بات ہے کہ بہت سارے لوگ شفاعت کو درست طریقے سے مانتے بھی نہیں ہیں. تو آئیے ہم اس کی روشنی میں دیکھیں گے کہ شفاعت حقیقت میں برحق ہے لیکن شرائط کے ساتھ. اس موضوع کو سمجھنے کے لیے میں آپ کو چند جملے بولنا چاہوں گی بک سے شروع کرنے سے پہلے پہلے, تاکہ آپ لوگ اس چیز کو سمجھ لیجئے گا کہ اصل کیا ہے. لکھیے گا چند جملے. جو لفظ ہم نے بولا کہ شفاعت برحق ہے یا الشفاعت حقن, تو یاد رکھیے کہ سفارش ہے مگر شرائط کے ساتھ, انکنڈیشنل شفاعت نہیں ہے. آپ اس کو سمجھیے پھر آپ کو مزید بات واضح ہوگی. ایک شخص ہے, اس نے ماسٹرز کیا, جاب کی تلاش میں ایک ایسی کمپنی کے پاس جاتا ہے جس کے پاس پہلے سے کچھ اور بھی امپلائیز کی ریزیومز آئی ہوئی ہیں. اب وہ بھی ماسٹر کیا ہوئے ہیں, یہ بھی ماسٹر کیا ہوا ہے. فرق کیا ہے کہ یہ شخص جس نے اب اپلیکیشن بھیجی, اس نے کسی صدر, وزیر, مشیر, کسی بڑے انسان کی سفارش بھی بھیج دی. بات سمجھ گئے؟ اب کیا ہوا کہ دونوں ماسٹرز ہیں, ایک کے پاس تجربہ زیادہ ہو سکتا ہے, ایک کے پاس کم ہو سکتا ہے, کسی کے نمبر تھوڑے کم تھوڑے زیادہ ہو سکتے ہیں, لیکن دونوں میں سے کسی ایک کی سفارش آ گئی. تو جو بھی امپلائرز ہیں, ہائرڈ ہیں, وہ سوچیں گے کہ چلے ٹھیک ہے, اس کو نہیں رکھنا تھا, رکھنا تو اس کو تھا, لیکن اب ان کی شفاعت آ گئی, ان کی سفارش آ گئی, تو ہم ان کو رکھ لیتے ہیں. اتنی بات کلیئر ہے؟ اب آپ دیکھیے کہ دو برابر کے لوگ یا 19-20 کے فرق کے لوگ تھے, ایک کی سفارش آ گئی تو سفارش کی وجہ سے اس کو جاب مل گئی. یہ بات تو سب کو سمجھ آتی ہے اور از پاسبل. دوسری صورت کیا ہے کہ ایک شخص ایسی جاب پہ اپلائی کروانا چاہتا ہے جس نے میٹرک بھی نہیں کیا ہوا, شوق بہت ہے وہ جاب کرنے کا. اب شوق تو بہت ہے جاب کا لیکن میٹرک بھی نہیں کیا ہوا. اب وہ آئے کسی مشیر وزیر کے پاس کہ آئیے میری سفارش کر دیں اور اس جگہ مجھے ہائر کروا دیں. پہلی بات بتائیے کہ اگر وہ سمجھدار وزیر ہوگا تو کیا اس کی سفارش کرے گا؟ وہ کہے گا مطلب کیا, الف بے نہیں آتی تمہیں اس کام کی. دوسری صورت یہ ہے کہ اگر وہ کر بھی دے کسی محبت کے جوش میں اور کچھ بھی کہہ دے کہ ٹھیک ہے جو بات ہو رہی ہے وہ ایسی ہے, تو کیا وہ کمپنی والے وہ سفارش مان لیں گے؟ اور اگر تیسری صورت ہے کہ مان ہی لی تو اس کمپنی کا مستقبل کیا ہے؟ اب وہ کمپنی جس نے ایسے شخص کی سفارش قبول کر لی تو وہ تو ڈوبے گی نا. اب بتائیے مجھے, دنیا میں کم سے کم پڑھا لکھا شخص اور بہت تھوڑی سی عقل رکھنے والا یہ کام نہیں کرتا, تو کل کیا قیامت کے دن, چلیے نبی صلی اللہ علیہ وسلم ہی کی بات لے لیتے ہیں, باقی ساری اس کے ساتھ ہی آئیں گی, فرشتوں کی لے لیں, قرآن کی لے لیں, کیا وہ ایسے شخص کی سفارش کریں گے جس میں کوئی ویلٹی نہ ہو؟ سفارش 19-20 کے فرق پہ چلتی ہے, جیسے ہم نے ڈیٹیل سے پڑھ لیا, کچھ کو جہنم سے نکالے گی, کچھ کو بلا حساب دے دے گی جنت, کسی کو تھوڑا عرصہ رہنے کے بعد جنت مل جائے گی. یہ اندھا دھند کوئی دھاندلی نہیں ہے وہاں قیامت کے دن میں کیسے ہو گیا یا ویسے ہو گیا. تو سفارش ہے مگر شرائط کے ساتھ, یہ جملہ لکھانا چاہتی ہوں اس چیپٹر کو سمجھنے کے لیے کہ شفاعت کے ساتھ شرائط ہیں, کنڈیشنل ہے. آپ وہ کنڈیشنز پوری کرتے جائیں, امید پر رکھیے کہ انشاءاللہ شفاعت ہوگی. ٹھیک ہے, تو آئیے دیکھتے ہیں. اس میں مسئلہ نمبر 3 ہے, موحد یعنی اللہ کو ایک ماننے والے گناہگاروں کو اللہ تعالیٰ شفاعت کے بعد جہنم سے نکال کر جنت میں داخل فرمائیں گے. اس کی دلیل کیا ہے؟ ان حماد ابن زید رحمہ اللہ قال قلت لعمر ابن دینار اسمعت جابر ابن عبد اللہ یحدث عن رسول اللہ صلی اللہ علیہ وسلم ان اللہ عز و جل یخرج قوما من النار بالشفاعت قال نعم حضرت حماد بن زید رحمہ اللہ کہتے ہیں، میں نے عمر بن دینار رحمہ اللہ سے پوچھا، کیا تو نے حضرت جابر بن عبداللہ کو رسول اکرم سے یہ حدیث بیان کرتے ہوئے سنا ہے؟ اللہ تعالیٰ کچھ لوگوں کو سفارش کی وجہ سے جہنم سے نکالے گا۔ انہوں نے جواب دیا، ہاں میں نے حضرت جابر بن عبداللہ سے یہ حدیث سنی ہے۔ یہ مسلم کی روایت ہے، یعنی صحابی اس بات کی گواہی دیتے ہیں کہ سفارش کی وجہ سے کچھ لوگ جہنم سے نکالے جائیں گے، یہ بات نبی صلی اللہ علیہ وسلم نے فرمائی ہے۔ دوسری روایت بھی دیکھیے، حضرت جابر بن عبداللہ نے اپنے دونوں کانوں سے نبی صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا، دونوں کانوں سے۔ ذرا غور کیجئے، صحابہ کی بات کرنے کا انداز، سبھی دو کانوں سے سنتے ہیں، یعنی بات کو امفیسائز کر رہے ہیں کہ یہ بات جو میں نے سنی ہے مجھے یقین ہے کہ یہ میں نے سنی ہے، ایگزیجریٹ کر کے اس کے اندر مبالغہ کر رہے ہیں۔ کیا سنا ہے؟ کہ اللہ تعالیٰ بعض لوگوں کو سفارش کے بعد جہنم سے نکالے گا اور جنت میں داخل فرمائے گا۔ اسے مسلم نے روایت کیا ہے، یعنی دو حدیثوں سے یہ بات ثابت ہوگی کہ شفاعت ہوگی، اور میرا خیال ہے کہ شفاعت کے بارے میں اتنا کچھ سننے کے بعد اب ہمارے دلوں میں یہ شک نہیں ہے، تو شفاعت ہے شرائط کے ساتھ، بغیر شرائط پوری کیے سفارش نہیں ہوگی۔ ٹھیک ہے، اور میں نے پہلے بھی ایک جملہ بولا تھا، اس چیپٹر کے اینڈ پہ یہ بھی لکھ لیجئے کہ شفاعت شفاعت ہے، حکم نہیں ہے، سفارش سفارش ہے، حکم نہیں ہے، حکم ماننا پڑتا ہے، لازمی مانیے، لیکن سفارش ہے، آپ مان لیجئے، بہت اچھی بات ہے، نہیں مانتے تو آپ کو کوئی روک نہیں سکتا۔ ٹھیک ہے، پھر اگلا ٹاپک ہے العقیدہ تو شرکیہ تو فی شفاعتی، شفاعت کا مشرکانہ عقیدہ۔ اب اس کو غور سے سنیں، کیونکہ ابھی تک ہم نے جو جو باتیں کی ہیں نا، وہ یہ ٹھیک ہے، یہ ٹھیک ہے، یہ ٹھیک ہے، اب ہم یہ دیکھیں گے کہ ہمارے معاشرے میں کیا ہو رہا ہے جو ٹھیک نہیں ہے۔ اور یاد رکھیں کہ ہر چیز میں اس چیز کے چانسز ہوتے ہیں کہ آپ ٹھیک کام کرتے کرتے غلط طرف نکل جاتے ہیں، کوئی بھی کام، ڈے ٹو ڈے لائف کا، زندگی بھر کچھ نہ کچھ آپ جو کر رہے ہوتے ہیں، دن بھر کام کر رہے ہیں، کھانے بنا رہے ہیں، کئی دفعہ آپ نے نہیں دیکھا خود بخود ہی کام کرتے ہوئے غلط کام کر دیتے ہیں، نمک کی جگہ چینی ڈال دیتے ہیں، تو یہ پاسیبل ہوتا ہے۔ اور خاص طور پہ اس طرح کے موضوعات، اس کی وجہ جو بھی ہم پڑھنے لگے، اس لیے میں پہلے سے بتا رہی ہوں کہ ہو سکتا ہے کچھ لوگ اس کو سن کر اوفینسو فیل کریں، کیا ابھی ایسا کیوں ہے، یہ بات کیوں ہے۔ علم کی کمی اور شخصیت پرستی، یہ دو ایسی چیزیں ہیں کہ جو لوگوں کے عقائد میں اس قسم کے رنگ ڈال دیتی ہیں۔ کیا، آئیے دیکھیے، کسی نبی، ولی، قطب، ابدال، عالم، شہید یا پیر و مرشد کے بارے میں یہ عقیدہ رکھنا کہ قیامت کے روز اللہ تعالیٰ سے سفارش کر کے جسے چاہیں گے بخشوا لیں گے، اللہ تعالیٰ ان کی سفارش رد نہیں کر سکتا، یہ مشرکانہ عقیدہ ہے۔ سوال سمجھے، کیا آج ہماری سوسائٹی میں لوگ یہ عقیدہ رکھتے؟ آپ دیکھیے کہ میں نے لوگوں سے سنی ہیں یہ باتیں، کہتے ہیں ساڈی اینا اگے تو اینا دی رب اگے، ساڈی سندا نہیں تو انہاں دی موڑدا نہیں۔ اب یہ ہمارے پنجاب کے عقیدے کہ ہم اپنی باتیں اپنے ولیوں، کتبوں، عالم، جو بھی شہید ہیں، پیر ہیں، مرشد ہیں، ان کے آگے رکھتے ہیں، پھر یہ جا کر آگے اللہ کے پاس رکھتے ہیں۔ اور افسوس کے ساتھ کہنا پڑتا ہے کہ آج دین کے نام پہ جب لوگ ایسی چیزیں سنیں، چلے جاہل بندے یہ باتیں کرے جن کو سب جانتے ہیں کہ جاہل ہے تو لوگ نہیں سنیں گے، لیکن جب دین کا نام لے کر بینرز لگا کر سلوگنز کے ساتھ، اور اب تو سب سے بڑا اس وقت ہمارا ایک چیلنجنگ پرابلم بن گیا، وہ کیا ہے کہ یہ چیزیں میڈیا پہ بہت آ گئی۔ پہلے تو ایک مسجد میں ایک کمرے میں بیٹھ کے کوئی بتاتا تھا، 10-20-100 لوگوں کو پتہ لگ جاتا تھا، اب تو اسکرین پہ بیٹھ کر ایک غلط عقیدہ پھیلتا ہے، پورے ملک میں پھیل جاتا ہے، پوری دنیا میں اس زبان کو سننے والوں تک وہ باتیں جاتی ہیں، لوگ وہ سب چمک دمک اور ظاہر داریوں کے ساتھ یہ باتیں کر رہے ہوتے ہیں۔ یقین کریں کہ بعض چیزیں تو ایسی ہیں، کبھی کبھی کوئی ایسا کلپ آنکھوں کے سامنے گزر جاتا ہے اور دیکھنے کا موقع ملتا ہے۔ میں سوچتی ہوں کہ یہ کہنے والا اور جو اس کا پروٹوکول ہے، اس میں کوئی ایک چیز ایسی نہیں دکھتی جس کو دیکھ کر کوئی شک کرے کہ یہ مسلمان نہیں ہے، یہ نبی سے پیار نہیں کرتا، یہ سنت پہ عمل نہیں کرتا، ایون حال حلیہ بالکل صحیح مسنون ہوتا ہے۔ لیکن یاد رکھیے، عقیدہ دل ہے، غلط عقیدے کے ساتھ صحیح حال حلیہ بھی فائدہ نہیں دے گا، اور صحیح عقیدے کے ساتھ اگر کمی بیشی ہوگی تو اللہ اس کی درگزر کرے گا۔ اسی لیے شروع میں نے آج کہا کہ زبانی باتوں پہ مت جائیے۔ ابھی پچھلے دنوں ہمارے ملک میں جو ایک ایشو چل رہا تھا، مجھے زیادہ اتفاق نہیں ہوتا، لیکن کوئی نہ کوئی ایسی چیز تھی جو ایک بل پاس ہوا اور اس کا ریئیکشن شو ہوا تھا، اس کی بیس پہ کوئی ویڈیو، مجھے پتہ بھی نہیں تھا یہ ایشو، یہ بھی مجھے وہیں کسی پہ ساتھی نے زبانی بتایا، ایک ویڈیو بھیجی انہوں نے مجھے، اور ساتھ لکھا کہ یہ اس سوچ کو پروموٹ کرنے والے لیڈر ہیں۔ अब मुझे ये हमेशा ही रहता है कि लोग जिनकी बात सुनते हैं आखिर कोई खूबी तो होगी ना उनमें, तो मैंने उस क्लिप को सुना। यकीन करें फेसबुक का वो लिंक था, शायद 3 साढ़े 3 मिनट का लिंक था। मैं खुद को कह रही थी कि अगर मुझे अल्लाह ने ये रोशनी ना दिखाई होती मैं भी मशहूर हो जाती। जो उनके रेफरेंसेस थे, जो उनकी बा और जो स्टाइल और जो फ्लो था, रनिंग फ्लो। तो मैंने उसके जवाब में ये लिखा कि अच्छी बात करना या अच्छे तरीके से अपनी बात कन्वे करना भी कितना बड़ा फितना है। अल्लाह हमें इस आजमाइश से बचाए। बातों से क्या होता है, अल्लाह कुरान में कहता है तुम किसी एक शख्स की ऐसी बातें, उसकी बात सुनो तुम सुनते ही जाओ, लेकिन जब मामला पड़े अलदुल खिसाम, झगड़ालू और तोड़ने वाला है, तो हमेशा एक बात याद रखें। आज अगर आप इस नसीहत से फ़ायदा उठाना चाहें, कभी भी कोई बात सुने, कोई तोतली ज़ुबान से, कोई लुकनत भरे आवाज़ से, कोई रुक रुक के, किसी को इंग्लिश नहीं आती, वो पेंडू अंदाज से बात कर रहा है, सुन ले अगर हक है। और इसका ऑपोजिट, अगर कोई फर फर अंग्रेज़ी बोले, उर्दू बोले, अरबी के रेफरेंसेस दे और आपको अपने शहर में डाल दे, लेकिन अगर उसकी बात में हक नहीं है तो उसको बंद कर दें, वरना ईमान का ख़तरा। अल्लाह ताला हमारे ईमान की हिफाजत फरमाए। अब ये जो बात हुई है इसका रद्द क्या है, कुरान पाक की आयत है सूरह यूनुस 18। अल्लाह सुब्हान तआला फरमाते हैं व याबुदून मिन दूनिल्लाहि मा ला यदुर्रुहुम व ला यनफउहुम व यकूलून हाउलाई शुफाउना इंदल्लाहि कुल अतनब्बिउना अल्लाह बिमा ला यालमु फिस समावाति व ला फिल अर्दि सुब्हानहू व तआला अम्मा युशरिकून। मुशरिक अल्लाह ताला के अलावा इनकी इबादत करते हैं जो इन्हें ना नुकसान पहुंचा सकते हैं ना नफ़ा, और कहते हैं कि ये लोग अल्लाह के हाँ हमारे सिफारशी हैं। ए नबी इनसे कहो क्या तुम अल्लाह को इस बात की खबर देते हो जिसे वो ना आसमानों में जानता है ना ज़मीन में, पाक है वो और बालाओ बरतर है इस शिर्क से जो ये करते हैं। इसी तरह दूसरी मिसाल सूरह यासीन आयत 74-75 की है वत्तखज़ू मिन दूनिल्लाही आलिहतन लअल्लहुम युनसरून, उन्होंने अल्लाह के सिवा दूसरे माबूद इसलिए बना रखे हैं ताकि क़्यामत के रोज़ वो मदद किए जाएं। ला यस्ततीउना नसरहुम, हालांकि वो इनकी कोई मदद नहीं कर सकते, बल्कि ये मुशरिक लोग कौन है, वहुम लहुम जुंदुम मुहदरून, बल्कि ये मुशरिक लोग उल्टे इन शरीकों के लिए हाजिर बाश लश्कर बने हुए हैं। क्या पता चला क़्यामत के दिन के बारे में ऐसे ख्यालात रखना ये इंसान का ख़ुद को ही खुशफहमियों में मुबतला करना है। तीसरा रेफरेंस नोट कीजिए सूरत ज़ुमर आयत नंबर 3 है वल्लज़ीना तख़ज़ू मिन दूनिही औलिया मा नअबुदुहुम इल्ला लियुक़र्रिबुना इलल्लाहि ज़ुल्फ़ा, वो लोग जिन्होंने अल्लाह ताला के सिवा दूसरों को अपना सरपरस्त बना रखा है, वो ये समझते हैं कि हम इनकी इबादत सिर्फ इसलिए करते हैं कि वो अल्लाह तक हमारी रसाई करवा दें। अल्लाह ताला यकीनन क़यामत के दिन इन तमाम बातों का फ़ैसला करेगा जिनमें वो इख्तलाफ कर रहे हैं। अल्लाह ताला किसी झूठे और मुनकरे हक को हिदायत नहीं देता। देखिए इन 3 आयतों के अलावा कुरान में बीसियों आयतें हैं जो ये मौजू बताती हैं, और मैं अक्सर जो बात कहती हूँ वही आपसे भी कहूँगी कि अगर आज हम सिर्फ कुरान का तर्जुमा, कोई तफसीर नहीं, कोई लफ्ज़ी वज़ाहत नहीं, कोई ग्रामर नहीं, कुछ नहीं, कोई तफसीर तशरीह की ज़रूरत नहीं, सिर्फ तर्जमा कुरान का हम पानी की तरह लोगों को सुनाना और सिखाना शुरू कर दें, तो कुरान का तर्जमा इतना मौसर है कि कम अज़ कम हमारे मुल्कों का शिर्क ख़त्म हो सकता। अभी चंद दिन पहले हमने सूरह फुरकान की आयत 52 की थी वजाहिद हम बिही जिहादन कबीरा, पेरिस से हुआ था ये सेशन, तो उसमें इस पर बात दोबारा हुई थी कि आज का जिहाद कबीर क्या है, कि अपनी आवाम जाहिल जो सड़कों पर रुल रही, दरगाहों पर बैठी, पीर बाबे बनाए बैठी, उनको कुरान का सिर्फ तर्जुमा याद करवा दें। इनके दिमाग इतने नहीं है कि ये हदीसें याद करें और उसकी लुगवी तशरीह ढूंढें और रूट वर्ड ढूंढें, इन बेचारों को तो रोटी पानी की फिक्र है, सिर्फ इनको कुरान का तर्जुमा बता दें। अब देखिए सूरह ज़ुमर की जो आखिरी आयत है, क्या ये जुमला आज हमारे लोग नहीं बोलते, क्या, फिर सुन लीजिए, हम इनकी इबादत सिर्फ इसलिए करते हैं कि वो अल्लाह तक हमारी रसाई करवा दें। और फिर वही बात, मिसालें ये है कि छत पर जाने के लिए सीढ़ी की ज़रूरत होती है और बादशाह के पास जाने के लिए दरबारियों की ज़रूरत होती है, तो हमेशा याद रखिए। और आप कहेंगे अच्छा करें क्या, अब मैंने बात छेड़ी है तो मैं हर साल ये जुमले बोल के जाती हूँ पाकिस्तान से। आप सब सिस्टर्स माशाल्लाह अच्छे घरों से ताल्लुक़ रखते हैं, सिर्फ अपने घर की मासियों, मेड्स और जो माली बाबे और ड्राइवर, यानी जो भी जहाँ मैं उठती बैठती हूँ, मैंने देखा है घर में 7 से 8 नौकर तो होते हैं, और कुछ ऐसे हैं जो कभी कभार आने वाले हैं, तो 10 लोगों तक तो हर सिस्टर की रीच है। जिसमें अगर कुछ ब्रदर्स हैं तो चले मर्दों के थ्रू उनसे पहुंचा जा सकता है। आप जितने लोग बैठे हैं या जो बाहर से सुन रहे हैं, अगर आप हर 10 10 लोगों की जिम्मेदारी ले लें जो आपके पास है और आप उनको कुरान का तर्जमा सिखा दें। देखिए यहाँ तो लेबर इतनी सस्ती है कि आपकी मासी सुबह आ जाए, आप जब तक काम नहीं ख़त्म करेगी उसकी जान नहीं छुटनी, चाहे वो 4 घंटे में करे या 6 में करे। बाहर के मुल्कों में एक एक घंटे के पैसे देते हैं लोग। गम ये होता है कि ये जितना भी एक्स्ट्रा टाइम लगा रही है ये पैसे हमारे नाम पढ़ने हैं, ऐसे ही है ना। इसके बावजूद माशाल्लाह कुछ साथियों के ये एक्सपीरियंसेस हैं और उन्होंने ये किया और मेरे से भी शेयर किया कि मासी को बुलाते हैं, मासी को वहाँ बस मेड कहते हैं, फ़र्क इतना ही है। यहाँ मासी को आते डांट देते हैं, घूरते हैं, देर से आई हो थोड़ी सी उसकी बेइज्जती करते हैं, वहाँ वो आते ही पूछते हैं यू वॉन्ट ड्रिंक कॉफ़ी। तो उन्होंने क्या किया कि काम के लिए मेड को बुलाया। मोस्टली 3 घंटे में काम हो जाता है, जब 3 घंटे में काम हो जाता है तो इनको तू के तलब लगी हुई थी और यही बातें सुनती रहती हैं जो आपको कह रही हूँ। उन्होंने उससे बात की कि देखो अगर तुम्हें मैं 1 घंटा और इधर बिठाऊं, काम नहीं कराऊंगी लेकिन मैं कुछ सुनवाऊंगी तुम्हें, तो तुम सुनोगी? अब मुझे बताइए उसको और क्या चाहिए? जिस बेचारी ने कमर तोड़नी, थकना, फिर 1 घंटे का उसको 100 क्रोन मिलना, मिसाल है, अब क्या होगा? यहाँ बैठी आराम करे, सुने उसको क्या? उसने कहा ठीक। उसने उनको शुरू से कुरान सूरह फातिहा से थोड़ा थोड़ा वो एक एक्सप्लेनेशन का सिखाना शुरू कर दिया। 3 4 से जायद सिस्टर्स हैं, उनको जानती हूँ कि उनके दिल की कलियाँ सिर्फ इस एक्टिविटी से खुल रही हैं। वो कहती हैं क्या फ़र्क पड़ता है, मुझे 1 घंटे के एक्स्ट्रा पैसे देने पड़ते हैं ना। एक तो वो जो बात सीखती हैं वो अलग बात है। हर मेड ये कह के जाती है भाजी आपको इतनी तड़प क्यों है, तो फिर मौका मिल जाता है कि जो हमारे पास है आपको भी देने को दिल चाहता है। हम इन गरीबों से लिए दिए रहते हैं वल्लाही। मैं जब आती हूँ मेरे हस्बैंड मुझे मेरे कहना चाहिए कि नाक में दम कर देते हैं ये बातें कह कर के, कि उसको कहो उसको करो, माली बाबा, ड्राइवरों के साथ, ये सब इनको भी पता है। वो घरों में जा जा कर उनके साथ मस्जिदों की नमाज़ की, यानी ये बात कि इन मुलाजमों का भी हक है। तो आप ये कोशिश करें आज ये सदका जारिया बनाएं अपने लिए, अपनी मासी को 1 घंटा फारिग करें, अपने घर के सारे मुलाजमों को जमा कर लें और वो वक्त जो आपको सूट करता हो जिसमें सारे इधर उधर से हो जाएं, खुद कर सकते हैं तो खुद, किसी का किया हुआ तो किया हुआ, हर एक का लेवल चेक करें। कोई कुरान पढ़ने वाला कोई ऐसा आपको अगर मिल जाए, कोई अच्छी तजवीद वाली कारिया है, आधा घंटा उनको बुला लें, इनके अलिफ्बात सुनो, तरतीब से शुरू करें, फिर आप उनका कलमा ठीक कराएं, फिर आप इसके साथ उनको कुरान का नासरा ठीक करा दें। उसके बाद यकीन करें कोई लंबी चौड़ी बातों की ज़रूरत ही नहीं है। क्या करेंगे आप? सिर्फ़ और सिर्फ आप उनके साथ ये मामला रखें, तर्जमा सूरह फातिहा ना, आधे घंटे में सूरह फातिहा इन लोगों के लिए बहुत होती है। और इसमें सिर्फ आप वो चीज़ें जो ख़ास तौर पे शिर्क वाली, बिदत वाली, जहालत वाली, आप अपने लफ्ज़ों में बता दें। आप यकीन करें अगर आज आप और मैं ये कोशिश शुरू करते हैं ना, 1 साल बाद हम मिलेंगे, आपको कम से कम अपनी कम्युनिटी और अपनी सोसाइटी के अंदर एक बिग चेंज नज़र आएगा। और अल्लाह ताला आपको मुझे इसकी तौफीक दे। ये भी इंसान है, गोश्त पोस्त के हैं। देखिए नॉन मुस्लिम का दर्द तो दिल में हो सो हो, वो तो एक अलग चीज़ है, लेकिन इन लोग जो हमारे जैसे कलमा गो हैं, कल की वो हदीस याद कीजिए कि आखिर में अल्लाह ताला उन लोगों को अपनी सिफारिश के साथ निकालेगा जिन्होंने ज़िंदगी में कोई नेकी नहीं की होगी। इन जैसे बेचारे सीधों ने इस तरह की सिफारिशों में से निकलना, क्योंकि दो तरह से दुनिया में बुराइयां और गुनाह फैल रहे हैं। एक अल्ट्रा मॉड लोग जो दौलत के और माल के और इक्तदार के नशे में, और दूसरे वो लोग जो बेचारे जहालत वाले हैं। एक जाहिल मासी का भी जिस्म झलकता है, उसको भी दुपट्टे की होश कोई नहीं है, उसको भी अपने फिगर की होश कोई नहीं है, वो जाहिल है। एक फैशनेबल है, तो गुनाह तो बराबर ही है ना, लेकिन पीछे फ़र्क है। उधर किबर है, उधर खुदनुमाई है, इधर जहालत है। वो कहते हैं हम क्या करें, हमें रोटी और चाहिए, 1 घंटा और बर्तन धुला लें क्योंकि हमें पैसे मिल जाएं। तो ऐसे लोगों को फिर अल्लाह ने इस किस्म की सिफारिशों से निकालना है। और याद रखिए एक बात कि अल्लाह का एक असूल है, जिसको नेमतें कम दी उसका हिसाब आसान है, और जिनको नेमतें ज़्यादा दी उनका हिसाब बड़ा मुश्किल है। क़्यामत के दिन नेमतों वालों के साथ जो कुछ होने वाला है अल्लाह ताला ही उसमें से हमें निकाल दे। तो बहरहाल हम सब को अपने लिए इस चीज़ की कोशिश करनी चाहिए। फिर अगला मसला देखिएगा, किसी शख्स को अल्लाह ताला का महबूब समझकर ये अकीदा रखना कि अल्लाह ताला ने इसे अपने इख्तियारात में से कुछ इख्तियारात अता फरमाए। पहले यहाँ रुकिए और सोचिए क्या ये अकीदा है कुछ लोगों का? बहुत सारों का। कहते हैं अल्लाह ने बेटे जो देने का काम दिया हुआ है वह अब्दुल कादर जिलानी को दिया हुआ है, और दौलत जो है वो दाता हजवेरी साहब देते हैं, और हमारी गाय भैंसों की हिफाजत जो है वो अब्दुल कादर जिलानी साहब करते हैं। आप ज़रा मुशरिकों की डिक्शनरी तो जाकर खोलिए, वहाँ आपको क्या कुछ दिखता है, खुराफात ही खुराफात हैं। तो अल्लाह ताला कहते हैं कि ऐसा अकीदा रखना, ये बात कि अल्लाह ने अपने इख्तियार कुछ दूसरों को दे दिए, लिहाजा क़यामत के रोज़ इसकी सिफारिश हमें अल्लाह की पकड़ से बचा लेगी, ये मुशरिकाना अकीदा है। याद रखिए, अल्लाह के आगे तो नबियों की भी नहीं चलती थी, पीछे हम पढ़ चुके हैं। अल्लाह ने तो दुनिया में भी अंबिया कराम को कई मुश्किलात से गुजार दिया, लेकिन वही हुआ जो अल्लाह ने चाहा था। दलील पढ़ते हैं, हज़रत अब्दुल्ला बिन अब्बास रज़ी अल्लाहु अन्हुमा कहते हैं, मुशरिकीन कहा करते थे, ए अल्लाह हम हाजिर हैं, तेरा कोई शरीक नहीं। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते, खराबी हो तुम्हारे लिए, बस यहीं तक तलबिया कहते रहो। तलबिया क्या होता है? लब्बैक अल्लाहुम्मा लब्बैक कहना। यानी इसके बाद मुशरिकों के कहे हुए अल्फाज ना कहो। मुशरिक आगे ये कहते, मगर एक तेरा शरीक है और इसका भी तू मालिक है, और वो किसी चीज़ का मालिक नहीं। मुशरिक ये अल्फाज कहते और बैतुल्ला शरीफ का तवाफ़ करते। इसे मुस्लिम ने रिवायत किया। अगर आप अरबी टेक्स्ट देखें हदीस का तो आपको ज़्यादा वाज़े होगा। देखिए, हम लोग हज पे जाते हैं, उमरे पे जाते हैं, तो तलबिया पढ़ते हैं, और क्या कहते हैं? इधर लिखा हुआ है लब्बैक अल्लाहुम्मा लब्बैक, ला शरीक लक लब्बैक। ठीक है, इतनी बात थी। ये क्या कहते थे आगे, ये दूसरी लाइन के एंड पे देखिए, फयकुलूना इल्ला शरीकन हुवा लक तमलिकुहु। कहते थे हाँ तेरा कोई शरीक तो नहीं, मगर एक शरीक है जिसको तू खुद अख्तियार दे दे। नऊज़ु बिल्ला, आज भी तो यही कहते हैं। कहते हैं अल्लाह ने तो इनको दिया हुआ इख्तियार। वमा मलका यकुलूना हाज़ा वहुम यतूफूना बिलबैत। यानी वो काबे के तवाफ़ के दौरान ये जुमले बोलते थे, और अल्लाह का हिल्म और सब्र देखिए, अल्लाह ने उनको भी एकदम नहीं पकड़ा। तो ये मुस्लिम की रिवायत है। इससे क्या पता चलता है कि मुशरिक भी तमाम मखलूक का मालिक और खालिक अल्लाह ताला ही को समझते थे, लेकिन अपने बुज़ुर्गों और वलियों के बारे में उनका अकीदा क्या था कि ये कुछ ना कुछ इख्तियारात अल्लाह से ले चुके हैं, और इनकी अल्लाह के यहाँ बड़ी पहुँच है, और ये हमारी सिफारिश करेंगे। इसलिए अल्लाह ताला ने इस बात में नबी सल्लम के ज़रिए सहाबा कराम को इस चीज़ से रोक दिया। अब आप देखिए कि ये बातें यहाँ क्लासरूम में बैठकर हमें इतनी समझ नहीं आ सकती। आप सिर्फ चंद क्लिप्स देख लें यूट्यूब पे, अगर जाकर आप सिर्फ लिखिए शिर्क इन पाकिस्तान या शिर्क इन सब कॉन्टिनेंट, वो अकीदे खुलेंगे, आप हैरान होंगे। मुंह से बोलना तो दूर की बात है। एक ऐसा क्लिप मेरे पास भी कहीं सेव था, और हमने एक क्लास में देखा भी था, कि बाहर से सीधे आ रहे हैं, जो ही वो चार दीवारी शुरू होती है जिसके अंदर उनकी कब्र है बुजुर्ग की, और जिसको भी उन्होंने कोई भी नाम दिया होगा दरगाह का, बिल्कुल रुकू में जाते हैं, सारे नंगे पाँव जूते उतारे में, बिल्कुल एग्जैक्टली रुकू वाली कैफियत में, ऐसे सफ़े जो जिधर से आ रहा है वो फ़ौरन झुकता है और रुकू 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 में ऐसे चलते हैं। फिर वो पूरा सहन खाली होता है जब गुजरते हैं, उसके बाद वो चबूतरा से जिसके अंदर उनकी कब्र है उसके करीब जाते ही फिर वो सजदे में चले जाते हैं, और उनकी कब्र के गिर जाकर सजदे में रो रो के पता नहीं धमाल और क्या कुछ डाल रहे हैं। आप पूछिए जाके वहाँ लोगों से, वो कहेंगे नहीं हम शिर्क नहीं कर रहे। बड़े से बड़ा मुशरिक भी खुद को याद रखिए एक मुशरिक नहीं मानता। ये शिर्क की एक असल है कि ये बंदे की मत मार देता है, उसको समझ ही नहीं आता कि मैं शिर्क कर रहा हूँ। तो अल्लाह ताला आपको मुझे इससे महफूज रखे। अगला टॉपिक है इब्तालुल अकीदतु शिर्कियति, शिरफात के मुशरिकाना अकीदे का इब्ताल। इब्ताल यानी इसका बातिल होना। मसला नंबर 6 है, मुशरिकाना अकीदा रखने वालों के लिए क़्यामत के रोज़ कोई सिफारशी नहीं होगा। इसकी दलील क्या है? सूरत अलनाम आयत 70, वज़क्किर बिही अन्तुबसल नफ्सुम बिमा कसबत लैसा लहू मिन दूनिल्लाहि मिन वलीय्यिन वला शफी वइन तअदिल कुल्ला अदलिन ला युख़्ज़ मिन्हा। और ये कुरान सुनाकर नसीहत करते रहो, कहीं कोई शख्स अपने करतूतों की पादाश में गिरफ्तार ना हो जाए, और गिरफ़्तार भी इस हाल में हो कि इसे अल्लाह से बचाने वाला कोई हामी व नासिर और सिफारशी मौजूद ना हो, और अगर वो कोई चीज़ फ़िदिये में देकर छूटना चाहे तो भी वो कबूल ना की जाए। अब देखिए कि क़्यामत के दिन की पकड़ से अल्लाह ताला डरा रहे हैं, कहीं ऐसा ना हो कि वहाँ पैसा देकर भी बचना चाहो तो ना बचो। दुनिया में अमूमन क्या होता है, लोग किसी जगह फंसते हैं तो दो चीज़ें अमूमन काम आती हैं, या पैसा या इख्तियार ओहदा। पैसे से काम निकलवाने, हमारे कल्चर में जिसको रिश्वत कह लें, कोई मानता नहीं लेकिन वो रिश्वत ही होती है, कहते ही हैं कि चाय पानी है, चाय पानी असल में रिश्वत है, ठीक है ना। और दूसरा इख्तियार, धांधली, धौंस, हम ये कर देंगे, हम तुम्हारा बिगाड़ देंगे। अल्लाह ताला कहते हैं क़यामत के दिन इनमें से कोई एक काम भी नहीं होने वाला। फिर अगली तलील सूरह बकरा 254, या अय्युहल्लज़ीना आमनू अन्फिकू मिम्मा रज़क़नाकुम मिन क़ब्ल अन यातिया यौमुन ला बय्युन फीही वला खुल्लतुम वला शफ़ातुम वल काफिरून हुमुज़ ज़ालिमून। ए लोगो जो ईमान लाए हो, हमने जो रिस्क तुमको दिया है इससे अल्लाह की राह में खर्च करो इससे पहले कि वो दिन आए जिसमें कोई खरीदो फरोख्त, दोस्ती और सिफारिश काम नहीं आएगी, और काफिर तो हैं ही जालिम। फिर इसी तरह वत्तकु यौमल ला तज्जी नफ्सुन नफ्सिन शैय्यन वला युक्बलु मिन्हा अदलुन वला तन्फउहा शफ़ातुन वला हुम युनसरून। और डरो इस दिन से जब कोई किसी के ज़रा काम ना आएगा, ज़रा सोचें इसको, और डरो उस दिन से जिस दिन कोई किसी के ज़रा भी काम ना आएगा और ना किसी से फ़दिया कबूल किया जाएगा। फ़दिया क्या, करे कोई तो भरे कोई, ये नहीं होगा, और ना ही सिफारिश ही किसी को फ़ायदा देगी और ना ही वो मदद किए जाएंगे। बहुत मारूफ आयत है, आप लोग भी अक्सर ही पढ़ते होंगे। तो क़यामत के दिन कोई धौंस धांधली नहीं। दुनिया में करप्शन जिसको आप कहें वो यही है कि लोग थ्रेट करके या किसी के ऊपर प्रेशर डालकर अपने ओहदे या अपने इख्तियार की वजह से लोगों से नजायज़ काम करवाते हैं, वहाँ उस दिन ऐसा नहीं होगा। फिर इसी तरह सूरत मुद्दसिर की आयत 48 है, फ़मा तनफाउहुम शफ़ातुश्शाफ़ईन, मुशरिकों को किसी सिफारशी की सिफारिश क़्यामत के रोज़ फ़ायदा नहीं देगी। तो बात वाज़े, कोई कोशिश भी कर लेगा तो उसको उसकी सिफारिश से फ़ायदा नहीं होगा। फिर अगला मसला देखिए कि अल्लाह ताला जिन लोगों को अजाब देना चाहेगा, कोई बड़ी से बड़ी बरगजीदा हस्ती भी इनकी सिफारिश नहीं कर सकेगी। आप सोचिए अल्लाह किसको अजाब देना चाहेगा। मैं एक छोटी सी मिसाल देती हूँ दुनियावी मैदान में। देखिए एक हाईजैकर है, गन पॉइंट पे उसने जहाज़ का रुख मुड़वा दिया, 350, 60, 400 मुसाफिर थे, बेगुनाह थे, वो तो घर से किसी काम के लिए निकले, ठीक है, पायलट भी बेचारा रिस्क के माश के लिए निकला, सारे बेगुनाह थे ना। जब हाईजैकर्स ने थोड़ी सी रेजिस्टेंस पर उस जहाज़ को गिराने की कोशिश की, बिलफर्ज इसी हाथापाई में वो 360 लोग मर गए। इमेजिन कीजिए ना, यानी एक बुरी मिसाल जो वो हाईजैकर की ले लेते हैं ना, कि जान भी गई, प्रॉपर्टी गई, हुकूमत का इतना नुकसान हुआ। अब वो हाईजैकर कल क़यामत के दिन मैदान हशर में खड़ा हो, आपका दिल करता कि कोई उसकी सिफारिश करे और वो बच जाए? आपका, मेरा कर सकता है, लेकिन वो 400 मुसाफिरों के रिश्तेदारों का दिल नहीं करेगा। बस ये समझ लीजिए, कुछ लोग करप्ट होते हैं, दहशतगर्दी करने वाले, धांधलियाँ, फसाद, 100-100 बच्चों के कातिल। अभी 2-3-4 साल पहले पेशावर के एक स्कूल में गोलियाँ चलाई गई थी, ऐसे ही था ना। अब शायद वो मासूम बच्चे फूलों की तरह, कितनी माओं की गोदें उजड़ी, अब वो शख्स कल क़यामत के दिन खड़ा हो और कोई पीर वली बुज़ुर्ग बड़ी से बड़ी हस्ती जाकर उसकी सिफारिश करे, क्या वो घर वाले चाहेंगे कि इसकी सिफारिश हो जाए? बस ये समझ लीजिए, तो असल बात यह है कि जिसकी सिफारिश की जा रही है वो किस दर्जे का मुजरिम है, ये भी चीज़ काउंट करती है। आयत है सूरत मोमिन 18, वंज़िरहुम यौमल आज़िबत इज़िल क़ुलूबु लदल हनाजिर काज़िमीन मालिज़ालिमीन मिन हमीमिन वला शफ़ईन युता। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इनको डराइए उस दिन से जो करीब आ लगा है और जब कलेजे मुँह को आ रहे होंगे और लोग चुपचाप गम के घूंट पी रहे होंगे। इस रोज़ ज़ालिमों का ना तो कोई दोस्त होगा ना सिफारशी जिसकी बात मानी जाए। और इसी तरह सूरह सजदा आयत 4 है, हर रात को मुझे उम्मीद है कि आप भी सुनकर या पढ़कर सोते होंगे, और जो नहीं पढ़ते अल्लाह ताला हम सबको तौफीक अता फरमाए। अल्लाहुल्लज़ी खलक़स समावाति वल अर्द वमा बैनहुमा फ़ी सित्तति अय्यामिन ثُمَّ اسْتَوَى عَلَى الْعَرْشِ مَا لَكُمْ مِنْ دُونِهِ مِنْ وَلِيٍّ وَلَا شَفِيعٍ أَفَلَا تَتَذَكَّرُونَ। वो अल्लाह ही है जिसने आसमानों और ज़मीन को और इन सारी चीज़ों को जिनके दरमियान है 6 दिनों में पैदा किया, इसके बाद अर्श पर जलवा फरमा हुआ, इसके सिवा ना तुम्हारा कोई दोस्त है ना सिफारशी, क्या तुम लोग अब भी ना समझोगे? देखिए कुरान में शायद ही कोई सूरत और ख़ास तौर पर मक्की सूरत ऐसी हो कि जिसमें यह मौजू ना आए कि तुम अल्लाह को छोड़कर किधर जा रहे हो। तो अल्लाह ताला हमें इसके तर्जमे पे गौर की तौफीक दे। फिर सूरह इन्फितार आयत 19, يوم لا تملك نفس لنفس شيئا والامر يومئذ لله. اس روز کوئی نفس کسی دوسرے کے لیے کچھ بھی نہ کر سکے گا اور فیصلے کا اختیار اس روز صرف اللہ کے ہاتھ میں ہوگا. مشرک لوگ قیامت کے روز اپنے سفارشیوں کو تلاش کریں گے, انہیں کوئی سفارشی نظر ہی نہیں آئے گا. اس کو سننے سے پہلے تصور میں لائیے ایئرپورٹ. کسی نے کہا, آپ جتنا سامان لے کے جانا چاہیں لے جائیں, وہاں ہمارا ایک بندہ کام کرتا ہے, وہ آپ کا وزن نکلوا دے گا. یہ ایک ہمارے ملک کی فی زمانہ ایک مثال ہے. اب وہ 20 کلو کی بجائے 50 کلو لے گئے اٹھا کر, سوٹ کیس بھر بھر کے. اب کیا ہوا, وہاں گئے, کاؤنٹر پہ وہ صاحب ہی نہیں ہے. اس کو ڈھونڈ, اس کو ڈھونڈ, کدھر گئے, فون کیا, اچھا وہ نہیں, میں پوچھتا ہوں. اب وہ بیچارے جنہوں نے آپ کو آج سلائی تھی وہ اس کو ڈھونڈ رہے ہیں. اتنے میں آپ کی فلائٹ نکلنے کا ٹائم ہو رہا ہے اور سامان کے لمبے لمبے چوڑے بستے بکسے آپ اٹھا کر کھڑے ہیں. سوچیے نا, وہ یہ ساری گھبراہٹیں قیامت کے دن ہوں گی. اور آخر آپ کے اس ساتھی کا فون آتا ہے بڑے افسوس اور بڑی معذرت کے ساتھ, وہ تو آج ڈیوٹی پر ہی نہیں ہے, وہ تو کراچی گئے ہیں, اویلیبل ہی نہیں ہیں, اب بتائیں آپ کیا کریں گے. پھر وہ آپ کو کوئی آلٹرنیٹ دیں, اچھا چھوڑ جائیں, پیچھے سے بھیج دیں گے, ہم دے دیں گے. لیکن مشکل تو ہوئی نا. بالکل اسی طرح قیامت کے دن وہ لوگ جن کی سفارش کی امید تھی وہ نظر ہی نہیں آئیں گے, تو اس کو فائدہ کیا ہوگا. تو ہمیشہ یاد رکھیے کہ قیامت کے دن کی باتیں مختلف ہیں دنیا کی باتوں سے. دلیل دیکھ لیجئے, آیت نمبر 53 سورۃ الاعراف ہے. یوم یاتی تاویلہ یقول الذین نسوہ من قبل قد جات رسل ربنا بالحق فہل لنا من شفا فیشفعوا لنا او نرد فنعمل غیر الذی کنا نعمل قد خسروا انفسہم وضل عنہم ما کانوا یفترون. جس روز انجام سامنے آ گیا تو وہی لوگ جو پہلے اس انجام کو بھولے ہوئے تھے کہیں گے, واقعی ہمارے رب کے رسول حق لے کر آئے تھے, پھر کیا اب ہمیں کوئی سفارشی ملیں گے جو ہمارے حق میں سفارش کریں, یا پھر ہمیں دوبارہ واپس دنیا میں بھیج دیا جائے تاکہ وہ جو کچھ پہلے کر رہے تھے اس کے برعکس نیک عمل کر کے دکھائیں. ان لوگوں نے اپنے آپ کو خسارے میں ڈال لیا اور وہ جھوٹ ان سے گم ہو گئے جو انہوں نے تصنیف کر رکھے تھے. یعنی وہ ساری باتیں جو ہیں ان کو اس وقت بھول جائیں گی. تو ایسا وقت جس وقت کسی کی امید ہو اور وہ آپ کا کام نہ کریں, دنیا کا کوئی تجربہ یاد کریں. میرا خیال ہے وہ جملہ بنا ہوا ہے نا ایک محاورے کے طور پہ کہ زمین پھٹے اور اس میں چلے جائیں, یہ اسی وقت پہ بنا ہوا ہے. کیونکہ ایک شرمندگی کا احساس, وحشت کا, اور سب سے بڑھ کے انسان کو اس ناکامی کا احساس ہوتا ہے کہ میں نے کس بندے پہ آس لگائی جو خود اس وقت میرے پاس نہیں ہے. تو لہٰذا کسی کو سہارا بنانے یا سمجھنے سے بہتر ہے کہ انسان خود اچھا کام کر لے. پھر اسی طرح اللہ تعالیٰ کی ساری مخلوق میں سے کوئی اللہ تعالیٰ کی محبوب اور برگزیدہ ہستی ایسی نہیں جو قیامت کے روز اللہ تعالیٰ سے زبردستی اپنی سفارش منوا سکے. ذرا سوچئے, لفظ زبردستی اللہ کو سجتا ہے؟ کئی لوگ تو دعا میں بھی زبردستیاں کر رہے ہوتے ہیں, لے کے جاؤں گی, منوا کے جاؤں گی, چھوڑوں گی نہیں. پیار سے کیجیے, اللہ تعالیٰ سے لاڈ تو کر لیجیے لیکن دھونس دھاندلی نہیں چلتی. نہیں دیتا تو کیا کر لیں گے. کئی لوگ ہیں, اللہ تعالیٰ ایمان سلامت رکھے, جب دنیا کی کوئی مشکل آتی ہے تو اللہ تعالیٰ کو دھونس دینے لگتے ہیں, یہ ہے جی وہ ہے, اور آج میں بھی پوچھوں گی اللہ سے. نعوذ باللہ, اگر اللہ نے آپ سے پوچھ لیا پہلے پھر کیا بنے گا. تو اللہ تعالیٰ سے بات کرتے ہوئے عاجزی اور نرمی کا احساس ہونا چاہیے. اس کی دلیل پڑھ لیتے ہیں. سورۃ الانعام کی آیت 51 ہے. وانذر بہ الذین یخافون یخشروا الی ربہم لیس لہم من دونہ ولی ولا شفیع لعلہم یتقون. اور اے محمد صلی اللہ علیہ وسلم, آپ اس قرآن کے ذریعے ان لوگوں کو ڈرائیے جنہیں اس بات کا خوف لاحق ہے کہ وہ اپنے رب کے پاس اس حال میں پیش کیے جائیں گے کہ اس کے سوا وہاں کوئی ایسا ذی اقتدار نہیں ہوگا جو ان کا حامی و ناصر ہو یا ان کی سفارش کرے. ممکن ہے یہ لوگ تقوی اختیار کریں. سورۃ زمر آیت 19. افمن حق علیہ کلمۃ العذاب افانت تنقذ من فی النار. اے نبی, اس شخص کو کون بچا سکتا ہے جس پر عذاب کا فیصلہ چسپاں ہو چکا ہو, کیا آپ اسے بچا سکتے ہیں جو آگ میں گر چکا ہو. پھر اسی طرح سورہ یاسین آیت 23. آت تخیز من دونہ آلہتن این یردنی رحمان بدر لا تغنی انی شفاعتہم شیئن ولا ینقذون. کیا میں اسے چھوڑ کر دوسرے معبود بنا لوں, حالانکہ اگر رحمان مجھے کوئی نقصان پہنچانا چاہے تو نہ ان معبودوں کی شفاعت میرے کام آ سکتی ہے نہ ہی وہ مجھے چھڑا سکتے ہیں. تو ان سارے دلائل سے کیا بات سمجھ آ گئی کہ اللہ کو کوئی مجبور نہیں کر سکتا زبردستی کہ میری سفارش کو قبول کیا جائے. اللہ کے آگے تو جتنی عاجزی ہوگی اتنا ہی فائدہ ہوگا.